नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। विध्वंसात्मक बाढ़ीले विपत्ति ल्याएको छ। अहिलेसम्म 157 जनाको शव प्राप्त भएको छ। राज्यका सबै संयन्त्र उद्धारमा परिचालित भएका छन्। उद्धार र उपचारलाई सरकारले प्राथमिकतामा राखेको छ। त्यो सँगै प्राथमिकताको विषय पुनस्थापना पनि हो। अहिलेसम्म 93 जनाको उद्धार भइसकेको छ। गएराति पनि उद्धार र खोज कार्य जारी छ। पछिल्लो प्रयासबारे जानकारी दिन अन्तर्सम्वादमा कुराकानी गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। डाक्टर साहब, स्वागत छ हजुर यहाँलाई।
नमस्ते। नमस्ते
हजुर। अब पछिल्ला प्रयासहरू के छन् डाक्टर साहब, कसरी काम भइरहेछ?
अब काम चाहिँ तीव्र गतिमा नै भइराखेको छ। हिजो रातिको मध्यरातमा 12 बजे हामीले 8 ट्रक सबै रिलिफ मेटेरियलका हामीले एफेक्टेड एरिया प्रभावित क्षेत्रमा पठायौं। आज बिहान हेलिकप्टरबाट पनि रिलिफ सामान जहाँ चाहिँ अब सड़कबाट जान सम्भव छैन त्यो ठाउँमा हामी हेलिकप्टरबाट पठाउँदैछौँ। हेलिप्याडहरू कुन कुन ठाउँमा राख्ने भनेर चाहिँ त्यसको लागि सबै के अरे त्यो आइडेन्टिफाई भइसकेको अवस्था छ। र अब डेड बडीहरूको म्यानेजमेन्टको लागि हामीले चाहिँ अब त्यहाँ टिम मोबिलाइज भइसकेको छ। सड़कबाट पनि युनिफाइड कमान्ड टिम, नेपाल प्रहरी, स्वास्थ्य प्रहरी, नेपाली सेना सँगै काम गर्ने भनेर चाहिँ हाम्रो हिजो राति नै हिँडिसकेको अवस्था छ। आज जुन ठाउँमा एकदमै रिलिफको आवश्यकता छ त्यहाँ हामी रिलिफ डिस्ट्रिब्युसन अहिले बिहानदेखि नै सुरु हुन्छ। हिजो राति नै गइसकेको हुनाले हाम्रो त्रिशुलीमा रिलिफ पुगिसकेको अवस्था छ। र अब हामीले अन्तर्राष्ट्रिय सहयोग पनि अब लिइराखेको अवस्था छ। हिजो भारतबाट सहयोग आयो र अरू देशले अरू रेड क्रस लगायत चाहिँ विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सपोर्टको आह्वान गर्नुभएको छ र हामी अहिले त्यसलाई चाहिँ आवश्यकताको आधारमा के कति आवश्यकता हुन्छ, आज निड एसेसमेन्टको रिपोर्ट पनि आउँछ, आवश्यकताको रिपोर्ट आउँछ र त्यसको आधारमा हामी त्यो सहयोगलाई लिने र अनि त्यसपछि रिकभरीमा होल यो रिबिल्डमा जानुको लागि पनि हामी सँगसँगै अगाडि बढ्ने भनेर आज बिहान मात्रै पूर्वाधार मन्त्रालय सहितको टिममा हामी बस्दैछौँ। 8 बजे नै मिटिङ छ। यसरी अब सबैको सहयोग प्रधानमन्त्री कार्यालय प्रधानमन्त्रीको अध्यक्षतामा हिजो विपद परिषदको बैठक बसिसकेपछि सामान्य प्रधानमन्त्रीको निर्देशन अनुसार नै हामीले सम्पूर्ण चाहिँ संयन्त्रलाई चाहिँ प्रचारण गरेको अवस्था छ। यही हो अहिलेसम्मको चाहिँ स्ट्याटस। हामी अहिले चाहिँ फेरि बस्दैछौँ र त्यसैमा काम गरिरहेछौँ।
डाक्टर साहब, जस्तो अब उद्धारको सन्दर्भ र त्यसपछिका अन्य प्रयासहरूको सन्दर्भ यहाँले कुरा गर्नुभयो, अब यसको कारणका बारेमा अलिकति चर्चा गरौं। हिजोको बैठकमा पनि यसको कारण र यसका क्षतिहरूबारे छलफल भयो, जहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो यहाँ पनि हुनुहुन्थ्यो। अलिकति हामीले जसरी पूर्व सूचनाको कुराहरू गर्दा गर्दै पनि कहीँ न कहीँ नेपाल र चीनका सम्बन्धित निकायबीच सूचना आदान प्रदान हुन सकेन कि भन्ने खालका कुराहरू आएका छन्, यसबारे केही भन्न सकिन्छ?
अब त्यसमा पूर्व सूचनाको सन्दर्भमा पनि अब ठ्याक्कै त्यो आयो भनेर चाहिँ भन्न मिल्दैन। किन भन्दाखेरि त्यो अकस्मात अब तिब्बत क्षेत्रमा जहाँ कुनै राडार सिस्टम थिएन त्यहाँबाट हिम पहिरो खसेर नदी थुनेर त्यो बनेको ताल चाहिँ विस्फोट भएर एकैचोटि चाहिँ तल आयो र आउने बित्तिकै हाम्रो नेपालपट्टिको भौतिक संरचना जहाँ चाहिँ जहिले बाढी नाप्छ गेज स्टेसन नै बगाइदियो र त्यसपछि हामीसँग कुनै लिड टाइम थिएन र त्यसो हुँदाखेरि चाहिँ धेरै ठुलो झन्झनको क्षति रसुवामा चाहिँ भयो। तर त्यो रसुवामा देखिने बित्तिकै हामीले रसुवामा चाहिँ भन्सारमा हिट गर्ने बित्तिकै चाहिँ हामीले म्यानुअली तुरन्तै चाहिँ 5 मिनटमै एसएमएस अलर्ट पुस गऱ्यौँ त्यो तल्लो तटीय क्षेत्रमा जहाँसम्म चितवनसम्मै अलर्ट बस्न भनेर चाहिँ भन्यौँ र बारम्बार चाहिँ हामी एसएमएस अलर्ट मोबाइलमा चाहिँ पठायौँ। सेना प्रहरीद्वारा माइकिङ पनि तुरन्तै भयो र त्यसो युनिफाइड कमान्डको मिटिङ पनि बस्यो यो कमान्ड पोस्टको। अनि त्यो मिटिङ मेरै अध्यक्षतामा बसेर हामीले छलफल गरिरहेको थियौँ। त्यसपछि गृहमन्त्री आउनुभयो, त्यसपछि हामी त्यसमा बस्यौँ र तुरन्तै परिषदको बैठक बसाल्ने भनेर चाहिँ हामीले काम पनि गऱ्यौँ। त्यसरी अगाडि गयो भन्नुको मतलब अब हिमताल विस्फोट त्यसपछि चाहिँ त्यो ड्याम त्यसपछि चाहिँ त्यो फुट्ने हिमताल के अरे हिमताल होइन कि हिम पहिरोसँगै चाहिँ ठुलो चट्टान सहित चाहिँ खस्ने हिम पहिरो हो, त्यो नर्मल खालको हिम पहिरो होइन, त्यसले चाहिँ ड्यामिङ बनाउनलाई चाहिँ अब सहयोग गर्यो। त्यसलाई हामी कम्पाउन्डिङ इम्प्याक्ट भन्छौँ। त्यो उच्च हिमाली क्षेत्रमा बढ्दो तापक्रम वृद्धि र तापक्रम वृद्धिले गर्दाखेरि चाहिँ जुन हिउँको ढिका हुन्छ त्यो नै चाहिँ स्लाइड हुने र त्यसले चाहिँ डिभास्टेसन ल्याउने, जुन अस्ति पाकिस्तानमा भयो दुई हप्ता तिन हप्ता अगाडि नेपाली नै पाँचजनाले ज्यान गुमान गरेको अवस्था छ, त्यही कुरा चाहिँ उच्च हिमाली क्षेत्रमा भइराखेको अवस्था छ। यस्तो बारम्बार हामीले यस विषयमा छलफल पनि गरिरहेका छौँ, यो पूर्व सूचना प्रणाली दुई देशबीचको पूर्व सूचना प्रणालीलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा हाम्रो पहिलादेखि छलफल भइरहेको हो। तर हिजो परराष्ट्र मन्त्रालय र हाम्रो चाहिँ नेपाल सरकार सहितको भनौँ न अन्य जुन लाइन स्टेटहरू हुनुहुन्छन् डिएचएमबाट पनि एउटा टिम यो चाइनिज दूतावासमा गएर त्यही छलफल गरेर अबको सूचनाको प्रभावलाई चाहिँ कसरी हामीले पाउन सकिन्छ भन्ने किसिमले छलफल पनि भएको छ र अबको लागि अबका दिनहरूमा चाहिँ यो दुई देशीय पूर्व सूचना प्रणाली पनि बोलियो हुँदै जाने हामीले आशा पनि गरेका छौँ र त्यसले गर्दाखेरि चाहिँ यस्तो खालको जुन भयावह स्थिति जुन हामीले आज देख्यौँ भोलिको दिनमा देख्न नपरोस् भन्ने किसिमले पनि हामी काम गरिरहेका छौँ।
अब यहाँको निकै महत्वपूर्ण समय व्यस्तता छ, यसका बावजुद पनि उद्धार र राहतका जुन अब प्रयासहरू छन्, अब एक त सब नै अब चाहिँ संकलन गर्नुपर्ने सन्दर्भ छ, अब यो गाउँै बगेको बस्ती नै बगेका कारणले अब क्षति यति धेरै भयावह छ कि अब यो के हो भन्ने कति छ भन्ने थाहा छैन। यद्यपि अहिले जुन अवस्था छ हाम्रा सुरक्षा संयन्त्रहरू अथवा राज्यका संयन्त्रहरू परिचालनको अवस्था चाहिँ के छ डाक्टर साहब?
अब त्यही त मैले अघि भने राज्य संयन्त्र प्रचालन भएको अवस्था छ, तिनटै सुरक्षा निकायलाई सँगै राखेर जो गृहमन्त्रीज्यूले निर्देशन दिनुभएको छ र हामीले चाहिँ एकदमै युनिफाइड कमान्ड सिस्टममा अलग अलग नभएर एकै ठाउँमा आज विपद प्राधिकरणमा पनि सबै यहीँ बस्दै हुनुहुन्छ र हाम्रो एउटा कमान्ड पोस्ट चाहिँ प्रहरी हेडक्वार्टरमा पनि बस्दैछ। सबैले चाहिँ अब इन्सिडेन्सको रिपोर्टिङ ल्याउने कामको चाहिँ विभाजन भएको छ, अब कसले के गर्ने भन्ने किसिमले, र रिपोर्टिङ पनि हामी त्यही तरिकाले बनाउँदैछौँ। प्रत्येक पल एक एक घन्टामा चाहिँ हामी अपडेट चाहिँ दिने भनेर चाहिँ त्यो मेकानिजममा पनि आज काम गरिसकेका छौँ र जहाँनिर ग्याप छ जहाँ अब उद्धारको काम चाहिँ आज धेरै नै तीव्र हुन्छ, किनकि हिजो मौसमले साथ नदिएको कारणले हाम्रो हेलिकप्टर तिनवटा हेलिकप्टर चाहिँ आकाशबाटै फर्किनु पर्यो र अहिले बिहानै चाहिँ हेलिकप्टर मोबिलाइज भएको अवस्था छ। सडकबाट जाने आचक सामान पनि हाम्रो हिजो राति मध्यरातमा गएको सामान अहिले त्रिशुली पुगेको अवस्था छ र यसरी चाहिँ हामी काम चाहिँ गरिरहेका छौँ।
अब यो उपचार र तत्कालीन राहतको सन्दर्भ, जस्तो अब सबै चाहिँ घाइतेहरूलाई काठमाडौँ ल्याउन सक्ने अवस्था छैन, अब यसलाई अस्थायी रूपमा त्यही कतै कतै बेसहरू बनाएर उपचारका कार्य अगाडि बढाउनु पर्ने अवस्था छ, त्यसको व्यवस्थापन कसरी भइरहेछ?
यो स्वास्थ्य आपतकालीन केन्द्रले त्यसको सम्पूर्ण समन्वय गरिसकेको अवस्था छ। सबै अस्पताल सरकारी अस्पतालमा घाइतेको उपचार निशुल्क गर्ने भनेर चाहिँ नेपाल सरकारले पहिला नै निर्णय गरिसकेको अवस्था छ र जिल्लामा पनि जहाँ जे जस्तो उपलब्ध छ त्यहीको के अरे स्वास्थ्य केन्द्रबाट उपचार गर्ने, एम्बुलेन्सलाई चाहिँ हामीले पुरै 24 घन्टा अलर्ट अवस्थामा राखेका छौँ। अहिले चाहिँ एयरपोर्टमा पनि एम्बुलेन्स राखिएको अवस्था छ भने केही एम्बुलेन्स चाहिँ हामीले तल त्रिशुलीमा जहाँसम्म सडक जान्छ त्यो गरेका छौँ भने सडक खोल्नुको लागि चाहिँ सडक विभाग अलर्ट अवस्थामा बसेको र सडक विभागको डोजरहरू मोबिलाइज गरिसकेको अवस्था छ र आवत जावतलाई चाहिँ अप्ठ्यारो नहोस् भनेर चाहिँ आज हामीले त्रिशुली जाने बाटोमा ठुला ट्रकहरू मालवाहक ट्रकहरू अन्य यो रिलिफ मेटेरियल अर्थात् राहतको सामग्री लग्ने बाहेकका टिफरहरूलाई चाहिँ मुभमेन्ट बन्द गरेका छौँ र त्यसले चाहिँ एम्बुलेन्सको मुभमेन्टलाई पनि फास्ट गर्छ र रिलिफ मेटेरियल पनि फास्ट पुग्छ र अरू पनि हाम्रो मुभमेन्टलाई चाहिँ इमर्जेन्सी मुभमेन्टलाई चाहिँ सजिलो होस् भनेर हामीले दुई तिन दिन र अर्को सूचना जारी नहुन्जेलसम्मको लागि यो व्यवस्था पनि गरेका छौँ। यहाँबाट यो जानकारी पनि सम्बन्धित क्षेत्रमा पुगोस् भनेर चाहिँ म अनुरोध पनि गर्दछु।
अन्तिम जिज्ञासा, जस्तो अब एकद्वार प्रणालीबाट काम गर्ने भनेर सरकारले जसरी निर्णय गर्यो, अब यसका लागि वैदेशिक सहायताका कुराहरू पनि आइसकेका छन्, खास गरी विश्व ब्याङ्कले 25 अर्ब रुपियाँ घोषणा गरिसकेको छ, गैर आवासीय नेपाली संघले 5 करोड़ भनेको छ, चाइनाले नगद हामी सहयोग गर्छौं भनेको छ, भारतको सामग्री नै हस्तान्तरण भइसक्यो, गैराती यहाँले भनिसक्नुभयो कतिपय सामग्री हामीले पठाइसक्यौं, अब यसको व्यवस्थापन यसको चाहिँ वितरण कसरी हुन्छ? यो
अब त्यही त दुई तिन तरिकाले हामी चाहिँ हेरिराखेका छौँ। एउटा चाहिँ अब एकद्वारको नाउँमा सबै कुरा चाहिँ अब नरोक्ने र त्यहीलाई चाहिँ हाम्रो एकदमै जुन रिकग्नाइज संस्थाहरू छन् डेभलपमेन्ट पार्टनर छन् उहाँले चाहिँ जानुहुन्छ र यो डिस्ट्रिब्युसन गर्नुहुन्छ भने जान दिने र त्यसलाई चाहिँ अब हामीले नरोक्ने भन्ने छ भनेपछि अन्तर्राष्ट्रिय तपाईँले जुन भन्नुभयो रिलिफको लागि या जुन सहयोग ठुल्ठुलो राजनीतिक निकायले हामीलाई दिने भनेको छन् त्यो चाहिँ अब हाम्रो जुन विपद कोष छ र विपद कोषमा जम्मा गर्ने र विपद कोषबाट चाहिँ जाने नगदको सन्दर्भमा र टाइन्डको सन्दर्भमा चाहिँ हामीले एयरपोर्टमा भएको जुन हाम्रो गोदाम घर छ त्यहाँ सामान राख्दै त्यहाँबाट चाहिँ डिस्चार्ज गर्दै गर्ने हामीले व्यवस्था गरेका छौँ र त्यसो हुँदाखेरि चाहिँ कति सामान गयो र सामानको वेस्टेज पनि नहोस् डुप्लिकेसन नहोस् भन्ने किसिमले चाहिँ टिम त्यसरी पनि मोबिलाइज भएको छ भनेर चाहिँ भन्न चाहे मैले।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हुन्छ, यहाँलाई पनि धन्यवाद, नमस्ते।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। रसुवास्थित फोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण मृत्यु भएका मध्ये 157 जनाको शव फेला परेको छ। खोजी उद्धार लगायतका काम गैराती भर नै जारी छ। आज बिहान हेलिकप्टर मार्फत उद्धारको कार्य अघि बढ़ाइने जानकारी दिइएको छ। त्यसबारे थप जानकारी दिन नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। प्रवक्ताज्यू हजुर, अब पछिल्ला प्रयासहरू बारेमा जानकारी दिनुहोस् न।
अब पछिल्लो प्रयासहरूमा हामीले अब सबै जुन खास गरी रसुवा, नुवाकोट, धादिङ, त्यसै गरी गोर्खा, तनहु, चितवन, पूर्वी नवलपरासी यी जिल्लाहरूको जुन प्रहरी प्रमुख लगायतको टिमहरूलाई हामीले तत् एरियाहरूमा सर्च, खोज, उद्धार र राहतको लागि परिचालन गरेको अवस्था छ। अब र अनि थप हामीले प्रहरी प्रधान कार्यालयबाट पनि टोलीहरू परिचालन गरेका छौँ, मेडिकल टिमहरू, त्यसै गरी उद्धार सामग्री लिएर विपदका टोली लगायतको डग स्नाइपिङ टोली लगायत विभिन्न आवश्यक विपदमा आवश्यक इक्विपमेन्टका साथ टोलीहरू परिचालन भएको अवस्थाहरू छ। र अहिले खोज उद्धारमा जोड गरेको हिसाबले अहिले 162 अहिले लेटेस्ट 6 बजेसम्मको 162 शवहरू फेला परेका छ विभिन्न जिल्लाहरूमा। र हामीले खास गरी हस्पिटल व्यवस्थापनको लागि प्रहरी नायब महानिरीक्षक डिआइजी ओम बहादुर राणा सर्वोच्च कमान्डमा एउटा टिम गठन गरेका छौँ र उहाँहरूलाई हस्पिटल व्यवस्थापनको लागि मोबिलाइज गरिसकेका छौँ। त्यस त्यहाँ चाहिँ मुचुल्का लेखनका कानुनी प्रोसेस गर्नको लागि सिनियर प्रहरी अधिकृतको कमान्डमा टोलीहरू खटाइएको छ। त्यसै गरी समग्र आपतकालीन अवस्थाको समन्वय गर्नको लागि आपतकालीन समन्वय केन्द्रको रूपमा प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षक सुदर्शन प्रसाद कोइरालाको नेतृत्वमा एउटा टिम गठन गरेका छौँ। समग्र कानुनी व्यवस्थाको लागि प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पङ्गिनीको कमान्डमा एउटा टिम गठन गरेका छौँ। यो खोज उद्धारको लागि खास गरी प्रहरीहरूको पनि 28 अहिलेसम्म सम्पर्कविहीन भएको कारणले उहाँको परिवार सम्पर्क स्थापना गर्न र उहाँहरू जो खोज गर्नुपर्ने व्यक्तिहरूलाई समेत खोज तलास गर्नको लागि प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईको नेतृत्वमा एउटा टिम गठन गरेको छौँ। उहाँको सबै उहाँहरूको नम्बरहरू हामीले हाम्रो वेबसाइट मार्फत, हाम्रो सोसियल मिडिया मार्फत सर्वदृश्य समेत बनाएर भिडियो समेत बनाई हामीले आम नागरिकमा जानकारीको लागि हामीले पठाएका अवस्थाहरू छ, हाम्रो वेबसाइटमा पनि छ। अब यो सब पहिचानमा समस्या होला र सब व्यवस्थापन गर्ने कुराहरूको लागि पनि सहज होस् भन्ने सन्दर्भमा प्रहरी वरिष्ठ उपरीक्षक विधि विज्ञान प्रयोगशालाको जे एसएसपी हुनुहुन्छ योग बहादुर पाल, उहाँको नेतृत्वमा विशेषज्ञको टिमहरू हामीले गठन गरेर खटाइएको अवस्थाहरू छ। र कसैको त्यस्तो चाहिँ सब पहिचान गर्नुपर्ने छ भने हाम्रो वेबसाइटमा समेत सबहरूको हुलिया सहितको फोटोहरू देखिने गरी पहिचान हुने गरी राख्ने व्यवस्थाहरू हामीले मिलाएका छौँ। खास गरी टुरिस्ट अर्थात् पर्यटकहरू पनि मिसिङ भएको कारणले उहाँहरूसँगको समन्वय, खोज उद्धार को लागि नेपाल प्रहरी पर्यटक प्रहरीको प्रहरी नायब परीक्षक विश्व राज अधिकारी नेतृत्वमा टिम गठन गरेका छौँ र उहाँहरूले काम सुरु गरिसक्नु भएको छ। यसरी समग्रमा हामीले अब यो विपदबाट चाहिँ जुन आइपरेको जुन परिस्थिति छ त्यसलाई चाहिँ सहज रूपमा व्यवस्थापन गर्नको लागि आवश्यक विभिन्न टिमहरू गठन गरेर काम सुरु गरिसकेको छ। बिहानैदेखि खोज उद्धारका कामहरू सुरु भइसकेको छ। यस विपदले बढी प्रभाव परेको रसुवा मा हामीले त्यहाँ अलिक कठिनाइ के छ भने सम्पर्क चाहिँ सबै ठाउँमा त्यति हुन सकेको अवस्था छैन। केही ठाउँहरूमा अझै पनि समस्तै छ। थिमुरे खास गरी रसुवागढी स्याप्रुबेसी मैदुङ एरियाहरूमा बढी प्रभावित, नुवाकोटको बेत्रावती त्यसै गरी यता त्रिशुली देवघाटमा बढी प्रभावित अवस्था हो। र यस सन्दर्भमा संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट हिजो सबैलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू प्रहरी नायब महानिरीक्षकज्यूहरू लगायत यो समितिमा गठित तत्त्व अफसरहरूलाई राखेर आवश्यक निर्देशन दिए। यो राहत खोज उद्धार उपचार लगायत कुनै पनि उसमा चाहिँ कुनै समस्याहरू आउनु भएन। सबैले आफ्नो ठाउँमा व्यावसायिकताका साथ एउटा उच्च उसमा चाहिँ खटिने भन्ने निर्देशन भएको छ। सबैलाई लिखित परिपत्र पनि हामीले सम्बन्धित एरियाहरूमा के गर्ने कसले भनेको छौँ। सबै इफेक्टेड एरियाहरूमा फोकल पर्सनको रूपमा कहाँ रहनुभएका सेकेन्ड म्यान डिएसपी एसपी भएको ठाउँमा डिएसपी लेभलको डिएसपी इन्चार्ज हुने ठाउँमा इन्सपेक्टर लेभलको अफिसरहरूको नामहरू पनि हामीले वेबसाइटमा उ गरिसकेको छौँ। सम्बन्धित नागरिकहरूले उहाँहरूसँग समन्वय गर्न सक्नुहुन्छ। यसरी हामीले चाहिँ समग्र क्षेत्रमै जुन सोचेर नेपाल प्रहरी सङ्गठनले काम गरिरहेको अवस्था छ। तालुक गृह मन्त्रालय माननीय गृह मन्त्रीज्यू ज्यूको निर्देशन अनुसार नेपाल प्रहरी सङ्गठनले अन्य सुरक्षा निकायहरूसँग समन्वयात्मक ढङ्गले काम गर्दै यो विपदबाट चाहिँ व्यवस्थापन यसको खोज उद्धारको व्यवस्थापन गरिराखिएको छ। गृह मन्त्रालयमा रहेको विपद प्राधिकरणसँग समन्वय गर्दै हामीले काम गरिरहेको अवस्थाहरू छ।
डिआई साहब जस्तो अब अब हजुर अब दुईवटा जिज्ञासा मेरो, एउटा त अब यो खोज उद्धारका कार्यसँगै अब कतिपय ठाउँमा सड़क अवरुद्ध छ, पुलहरू बगाएको छ, सड़क नै बगाएको छ, त्यहाँ सड़क सञ्चालनको विषय अब पृथ्वी राजमार्गै पनि अवरुद्ध छ, सड़क सञ्चालनका सन्दर्भमा यहाँहरूले के कसरी सहजीकरण गरिरहनु भएको छ, सड़क विभागलाई कसरी काम भइरहेको छ संयुक्त प्रयासमा?
अब यसमा चाहिँ सम्बन्ध स्थानीय निकायहरूसँग स्थानीय तहहरूसँग र यो जुन आले भन्नुभयो त्यही सडक लगायतको पूर्वाधारका अन्य निकायहरूसँग समन्वय गर्दै जिल्ला सुरक्षा समिति जिल्लामा पनि जुन विपदको टिम छ समन्वय गर्दै अब आवश्यक पहलको कामहरू सुरु भइसकेको छ। यसमा तालुक गृह मन्त्रालय सम्बद्ध अन्य मन्त्रालयहरू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग चाहिँ हामीले आवश्यक समन्वय गर्दै निर्देशन दिँदै नेपाल प्रहरी सङ्गठनले आफ्नो ठाउँमा सबै प्रहरी कर्मचारीहरूलाई पहल कदमीको लागि प्रभावकारी व्यवस्थापनको लागि छटाएका अवस्थाहरू छ र आफ्नो उसमा हिसाबले सबैले काम सुरु गर्नुभएको अवस्था छ।
हजुर अब अन्तिम जिज्ञासा जस्तो मूलत अब राहत वितरण जो जो अब त्यहाँ बाँचेका छन् घाइते छन् कतिपयको अब त उद्धार गरेर काठमाडौँ ल्याइएको छ, कतिपयलाई अब त्यहाँ स्थानीय रूपमै त्यहाँ चाहिँ अस्थायी बेस बनाएर त्यहाँ उपचार गर्ने कार्य अगाडि बढाइएको जानकारी यहाँहरू सहितका सबै सुरक्षा निकायले गृह मन्त्रालयले दिएको छ। अब त्यहाँ भएकाहरूको तत्कालीन राहतको खाद्यान्नको विषय सन्दर्भ के छ, कसरी व्यवस्थापन गरिन्छ त्यो?
हजुर, राहतको व्यवस्थाको सन्दर्भमा अब खास गरी एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्छ भन्ने नेपाल सरकारको निर्देशन अनुसार जुन कामहरू भइरहेको अवस्थाहरू छ। खास गरी यो यस्तो विपदमा परेका व्यक्तिहरूले जुन आधारभूत रूपमा पाउनुपर्ने बाँसको व्यवस्था, घाँसको व्यवस्था, जुन खानेपानीदेखि लिएर औषधि उपचारका कुराहरूमा नेपाल प्रहरी सङ्गठन गम्भीर भएर लागेको अवस्था छ। हामीले हाम्रो प्रहरी अस्पतालमा डाक्टर्सहरूलाई स्ट्यान्ड बाई राखेका छौँ। त्यहाँनिर चाहिँ हाम्रो टिमहरू गठन गरेको छौँ। पाइसानाको टिमलाई त हामीले सम्बन्धित नुवाकोट रसुवाको लागि सञ्चालन गरिसकेको थियौँ। हिजै नै उहाँहरू हिजै नुवाकोट पुगिसक्नु भएको छ। यसरी खाँड र अन्य रात व्यवस्थापनको लागि हामीले प्रहरी उपरीक्षक निर्मल कुमार प्रातपतिको नेतृत्वमा एउटा टिम समेत गठन गरेका छौँ र अन्य मेडिकल इक्विपमेन्टको लागि हामीले सम्बद्ध मन्त्रालयसँग समन्वय गरिसकेका छौँ। हामीलाई धेरै मेडिकल इक्विपमेन्टहरू पनि चाहिने अवस्थाहरू छ। यस्तो अवस्थामा हामीले समन्वय गरेका अवस्थाहरू छन्। तालुक गृह मन्त्रालयमा हामीले जाहेर गरिसकेको अवस्थाहरू छ। व्यवस्थापनको कामहरू हुँदैछ त्यसको।
हजुर हजुर,
यसरी हामीले समग्र रूपमा काम गरिरहेको अवस्थाहरू छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले अन्तर्सम्वादमा पछिल्लो प्रयासहरूबारे जानकारी दिनुहुँदै। अन्तर्सम्वादमा आज हामी बाढ़ीको महाविपत्तिले पारेको प्रभाव र यसमा राहत उद्धार लगायतका कार्यमा भइरहेको के कस्ता प्रयासहरू भइरहेका छन् भन्नेबारे जानकारी दियौं। नेपाल प्रहरीका प्रवक्ताले 162 शव अहिलेसम्म फेला परेको त्यस क्रममा जानकारी दिनुभएको छ। यसअघि हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गर्दै थियौं। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।